एक दिनको कुरा हो, एकजना डक्टरले आफ्नो बिरामीलाई एकदमै महत्त्वपूर्ण खबर बताउन आफ्नो अफिसमा बोलाएछ र डक्टरले बिरामीलाई भनेछ, मैले तपाईँको सबै जाँचहरूको रिपोर्ट हेरिसकेँ र मसँग तपाईँको निम्ति खुसीको खबर अनि दुःखको खबर छ। बिरामी सोधेछ, पहिले मलाई खुसीको खबर सुनाउनुहोस्। लामो श्वास फेरेर डक्टरले भनेछ, अब तपाईँसँग यस संसारमा जम्मा 24 घन्टा मात्र बाँकी छ। के जम्मा 24 घन्टा मात्र र यो यही हो खुसीको खबर? यदि खुसीको खबर त यस्तो छ भने झन् दुःखको खबर त कस्तो होला? बिरामीले चिच्यार प्रतिक्रिया दिएछ र डाक्टरले जवाफ दिएछ, माफ गर्नु होला, यो कुरा मैले तपाईँलाई हिजै भन्नुपर्ने थियो तर अहिले 24 घन्टापछि भन्दैछु। बिरामी सिधै आर्यघाटमा। आज वा भोलि हामी फलानु सहरमा जाउँला, त्यहाँ 1 वर्ष बिताउँला र व्यापार गरेर नाफा कमाउँला, यसो गरौँ त्यसो गरौँ भने योजना बनाइरहेका बुनिरहेका पहिलो शताब्दीको व्यापारीहरूलाई पनि याकुबले खुसीको अनि दुःखको खबर बताउँछन्। पहिलो खुसीको खबर याकुब भन्छन्, योजना दामी छ, तिमीहरूको योजना एकदमै प्रोफेसनल छ। दुःखको खबर, तर तिमीहरूको योजनामा परमेश्वर छैन। आउनुहोस् यो सत्यतालाई आज हामी याकुबको पत्रबाट हेर्दैछौँ। तपाईँसँग याकुब बाइबल छ भने कृपया आफ्नो बाइबलमा याकुबको पत्रहरू पठाउनुहोस्। हामीले याकुबको पत्र 1 अध्यायको 1 पददेखि सुरु गरेर आज हामी 4 अध्यायलाई सिध्याउँदैछौँ र चाँडै नै हामी याकुबको पत्रबाट हाम्रो वचनको प्रचार श्रृङ्खलालाई सक्दैछौँ। तपाईँ चर्चमा नियमित रूपमा आइरहनु भएको छ, तपाईँलाई थाहा छ हामी चर्चमा एउटा पुस्तक लिन्छौँ र त्यसलाई नसिध्याइन्जेलसम्म हामी व्याख्यात्मक रूपमा प्रचार गर्दै जान्छौँ। हाम्रो विश्वास यही छ कि जब हामी परमेश्वरको वचनलाई विश्वासयोग्य भएर व्याख्यात्मक रूपमा प्रचार गर्छौँ, यसले चर्चको उन्नति हुँदछ। र हामी चाहन्छौँ, यदि तपाईँ हाम्रो माझमा पहिलोचोटि हुनुहुन्छ भने हामी तपाईँको उपस्थिति एकदमै खुसी भएका छौँ र हामी चाहन्छौँ तपाईँले पनि बाइबल खोल्नुहोस्, यदि बाइबल छ भने, छैन भने हामीसँग सायद बाइबलहरू होला, केही बाइबलहरू पछाडि उपलब्ध होला, पछाडि परेको टेबलमा हल बाहिर तपाईँले एक प्रति लिन सक्नुहुन्छ र हामीसँगै बाइबल खोलेर परमेश्वरको वचनलाई सुन्नुहोस्। हामी यस हलमा हरेक शनिबारको दिन परमेश्वरको वचन सुन्नलाई भेला हुन्छौँ। हामी मानिसहरूको विचार, अनुभव, दर्शन सपनाको कुराहरू हामी सुन्नलाई भेला हुँदैनौँ, हामी परमेश्वरको वचन सुन्नलाई भेला हुन्छौँ। र हामी विश्वासिक आचरण भनेको पास्टरले जे भन्छ त्यो म स्वीकार गर्छु कि गर्दिनँ होइन, तर पास्टरले प्रचारकले यहाँबाट जे प्रचार गरिरहेको छ त्यो बाइबलसँग मिल्दो छ कि छैन, हामी त्यो आचरण लिएर परमेश्वरको वचन सुन्दछौँ। याकुब 4:13-17 तपाईँले सायद पाइसक्नुभयो होला, पाउनु भएको छ भने कृपया तपाईँले आफ्नो शिर झुकाउनु होला, बाइबलतिर हेर्नु होला र आफ्नो कान मतिर लगाउनु होला, म पढ्दैछु। याकुब 4:13-17 पद, आज वा भोलि हामी फलानु सहरमा जाउँला, त्यहाँ 1 वर्ष बिताउँला र व्यापार गरेर नाफा कमाउँला भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ, तिम्रो जिन्दगी के छ, तिमीहरू त तुवालो हो जो केही बेरको निम्ति देखा पर्छ अनि हराइहाल्छ। यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौँला र यस्तो उस्तो गरौँला, तर अहिले तिमीहरू आफ्नो सेखीमा धाक लाउँछौ, यस्तो सबै सेखी खराब हो, यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। होस्, यो वचनको खण्डबाट हामी दुईवटा कुराहरू हामी विशेष गरी विचार गर्नेछौँ कि पहिलो भनेको हामी कसरी योजना बनाइरहेका हुन्छौँ, फर्स्ट हामी कसरी योजना बनाइरहेका हुन्छौँ, र दोस्रो हामीले कसरी योजना बनाउनु पर्ने हो, हामीले कसरी योजना बनाउनु पर्ने हो। हामी यहाँ प्रायः धेरै जवानहरू छौँ, हामी सबैसँग भविष्यको अनिश्चित यो चिन्ताहरू छ, योजनाहरू छन्, करियर सम्बन्धी धेरै हाम्रो आफआफ्नो सायद सपनाहरू होला। तर हामी ख्रिस्टमा छौँ भने, हामी विश्वासी हौँ भने, हामीले उद्धार पाएका छौँ भने, हाम्रो पापबाट हामीले मुक्ति पाइसकेका छौँ भने, हामी परमेश्वरको सन्तान हो भने, परमेश्वरको इच्छा यही हो कि हामीले उहाँको इच्छा अनुसार गरेको चाहनुहुन्छ। सो हामी कसरी योजना बनाइरहेको छौँ त्यसलाई विचार गरौँ प्रियहरू यो बिहानीसम्म, र हामीले वास्तवमा कसरी योजना बनाउनु पर्ने हो त्यो पनि हामी हेर्नेछौँ। सो याकुबले के गर्दैछन् भने यो खण्डमा हामीले बनाइरहेको योजनालाई उसले मूल्याङ्कन गर्दैछ र हामीले अब कस्तो योजना बनाउनु पर्ने उसले सुझाव पनि दिँदैछ। पहिलो हामी हेर्नेछौँ हामी कसरी योजना बनाइरहेका छौँ। पतेराले भन्छ आज वा भोलि हामी फलानु सहरमा जाउँला, त्यहाँ एक वर्ष बिताउँला र व्यापार गरेर नाफा गरौँला। हामी यसरी योजना बनाइरहेको छौँ। याकुबले यहाँ पहिलो शताब्दीको व्यापारीको भाषा सापटी लिइरहेका छन्। फलानु सहरमा जाने, व्यापार गर्ने, नाफा कमाउने, घर किनेर उतै बस्ने, व्यवसाय विस्तार गर्ने, यो पहिलो शताब्दीका व्यापारीहरूको भाषा हो। एक्काइसौँ शताब्दीको शताब्दीमा यसको इक्विभ्यालेन्स अथवा समानता बराबर यस्तो सुनिन्छ कि सुन साइली, परदेशबाट म आउँला र 40 कटेसी रमाउँला। के यसको अर्थ विश्वदाई र विनोददाईको रमाउने दिन आइसकेको? आज वा भोलि हामी फलानु सहरमा जाउँला, त्यहाँ एक वर्ष बिताउँला र व्यापार गरेर नाफा गरौँला। मानिसहरूले यसरी योजना बनाउँछन्। तर यसरी योजना बनाउँदा के गलत छ? सायद तपाईँ सोध्नुहुन्छ यसमा समस्या के छ र यसरी बनाउ यसरी योजना बनाउनु के पापमय कुरा हो र? पहिले पढाइसक्छु, त्यसपछि केही वर्ष काम गर्छु, अनि अलिकति सेभिङ गरिसकेपछि बिए गर्छु र सानातिनो व्यवसाय खोलेर परिवारसँगै बस्छु, आफूले पढ्न नपाए पनि छोराछोरीहरूलाई चाहिँ पढाउँछु अथवा भाइ बहिनीलाई पढाउँछु, यो गर्छु त्यो गर्छु, यसरी सोच्नु गलत हो? अवश्य पनि होइन। योजना बनाउनु गलत हुँदै होइन। हामीले बनाउने योजनाहरू महत्त्वपूर्ण छन्। हाम्रो परमेश्वर योजनाकार परमेश्वर हुनुहुन्छ, उहाँले चाहनुहुन्छ कि हामीले पनि योजना बनाऊ। के बाइबलले हामीलाई कमिलाबाट सिक्न लगाएको छैन र? हितोपदेश 6:6-8 के भन्छ कि ए अल्छे कमिला कहाँ गएर त्यसको चाल ढङ्ग हेर र बुद्धिमानी बन, त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खाने कुरो सञ्चय गर्छ। अल्छेहरू कमिलालाई हेर, योजना बना, पहिले नै कमा, सेभिङ गर। यस, तर यसरी योजना बुनिरहँदा तपाईँले आफैलाई सोध्नुपर्ने प्रश्न भनेको तपाईँको योजनामा परमेश्वर कहाँ हुनुहुन्छ? हु इज गड इन योर प्लानिङ? आज वा भोलि फलानु सहरमा जाउँला, त्यहाँ एक वर्ष बिताउला र व्यापार गरेर नाफा कमाउला भन्ने यस प्रकारको यस यो योजनाको अभिव्यक्तिमा परमेश्वर कहाँ हुनुहुन्छ? सो हामी कसरी योजनामा रहेको छौँ? हामी यसरी योजनामा रहेको छौँ। अनि यो अभिव्यक्तिमा, यो भनाइमा, यो योजना परमेश्वर कहाँ हुनुहुन्छ? त्यहाँ स्थान छ, समय छ, पक्कै पनि आज हो भोलि त्यहाँ स्थान छ, त्यहाँ काम पनि छ। पहिले जाने, आज हो भोलि, तपाईँको भाषामा अर्को वर्ष, सायद प्लस टू गरिसकेपछि, सायद ब्याचलर्स गरिसकेपछि, कहाँ जाने? फलानु सहरमा जाने। कहाँ जाने? फलानु सहरमा जाने। तपाईँको भाषामा क्यानाडा जाने, जापान जाने, कोरिया जाने, अस्ट्रेलिया, अमेरिका जाने, कति लामो समय लागि जाने? तपाईँको भाषामा एक वर्षको लागि जाने, 5 वर्षको लागि जाने, के गरेर जाने? पहिलो शताब्दीका व्यापारीहरू व्यापार गर्न जान्थे। तपाईँको भाषामा, तपाईँको सन्दर्भ भने, सायद पढ्न जाने, पैसा कमाउन जाने, व्यवसाय गर्ने, ग्रिन कार्ड लिएर उतै सेटल हुने। तर यी सब योजनामा परमेश्वर कहाँ हुनुहुन्छ? याकुबले सोधिरहेको प्रश्न थियो। हाम्रा सबै योजनाहरूमा परमेश्वर कहाँ हुनुहुन्छ? तपाईँले बुनिराख्नु भएको योजनामा, तपाईँले देखिरहनु भएको सपनामा परमेश्वरको स्थान कहाँ छ? परमेश्वरको महिमा कहाँ छ? परमेश्वरको इच्छा कहाँ छ? स्थानीय चर्च कहाँ छ? सुसमाचार कहाँ छ? अनन्तको आशा कहाँ छ? दुःख लाग्दो कुरो, अधिकांश क्रिस्चियनहरूको योजनामा परमेश्वरलाई संलग्न गराइँदैन। हो, अभिभावकलाई संलग्न गराइन्छ। अभिभावकको विचार, तपाईँलाई के लाग्छ म के गरौँ? साथी सङ्घीयहरूलाई संलग्न गराइन्छ, फलानोलाई संलग्न गराइन्छ, तर परमेश्वरलाई संलग्न गराइँदैन। विदेश जाने क्रममा काम हेरिन्छ, कलेज हेरिन्छ, तलब हेरिन्छ, लागत हेरिन्छ, ऋण काटिन्छ र बाटो लागिन्छ, तर चर्च कहिले हेरिँदैन। तपाईँको योजनामा परमेश्वर कहाँ हुनुहुन्छ? प्रियहरू, हाम्रा भोलिको योजनाहरू प्राय नास्तिक हुन्छन्, प्राय नास्तिक हुन्छ। हाम्रा भोलिको योजनाहरूले ईश्वर छैन भन्ने सन्देश दिइरहेको हुन्छ। यदि तपाईँले बुनिराख्नु भएको भविष्यको योजनालाई हेऱ्यो भने मलाई लाग्छ त्यो योजना एक गैर क्रिस्चियनको योजनाभन्दा कति पनि फरक नहोला, किनकि तपाईँको योजनामा ठुलो ठुलो सपनाहरू छ, पेसा छ, करियर छ, पैसा छ, सब छ, घर परिवार सबै सुन्दर योजना बनाउनु भएको छ, तर त्यो सब गैर क्रिस्चियनहरूले प्रब्लम नचिनेको मान्छेले पनि त्यसरी नै योजना बनाउँछन् होइन र सो तपाईँको योजना र तपाईँका साथीहरूको योजना प्रब्लम नचिनेका मित्रहरूको योजना बिच के भिन्नता छ? प्रियहरू कतै तपाईँको लागि पनि पैसा कमाउने कुरा प्रभुको सेवा गर्ने कुराभन्दा त बढी महत्त्वपूर्ण छैन। कतै तपाईँको पनि परमेश्वर रहित योजना त बनिरहेको छैन। प्रियहरू उद्धार पाएका मानिसहरूले हरेक कुरामा परमेश्वरको इच्छा खोज्छन् होइन र याकुब भन्छन् आज वा भोलि फलाना शहरमा जाउला, त्यहाँ एक वर्ष बिताउला र व्यापार गरेर नाफा गरौँला, घर बनाउला, 40 कटेसी रमाउला भन्नेहरू वा परमेश्वरलाई व्यवस्था गर्ने योजनाकारहरू सपनादर्शीहरू अब सुन, याकुब भन्दैछन् अब सुन, कान खोलेर सुन, कान खोलकर सुन्न। पचौधले भन्छ भोलि के हुने तिमीहरू जान्दैनौ। यस यु प्लान स्मार्ट छ, प्रोफेसनल छ, पेपरमा योजना एकदम बबाल देखिन्छ, तर भोलि के हुने तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ याकुब सोध्छ, तिमीहरू त तुवालो हौ जो केही बेरको निम्ति देखा पर्छ अनि हराइहाल्छ। सो परमेश्वरलाई व्यवस्था गरी योजना बनाउनु याकुब अनुसार मूर्खता हो। हामी कसरी योजना बनाइरहेको हुन्छौँ? परमेश्वरलाई भुलेर। अनि याकुब भन्छन् दिस इज अल फुलिसनेस, यो सब के हो? मूर्खता हो। कसरी मूर्खता? किनकि याकुब भन्छन् भोलि के हुने तिमीलाई थाहै छैन। याकुब यही भन्दैछन् कि तिमीहरू आज वा भोलि फलानु शर्मा जाउला भन्छौ, तर भोलि के हुने हो तिमीहरू जान्दैनौ। एकछिनमा के हुने हो तिमीहरू जान्दैनौ। भविष्यबारे तिमीहरूलाई केही पनि थाहा छैन। तिमीहरू भविष्य देख्दैनौ। पर गल्लीमा कर्नरमा केसँग तिमीहरू जम्का भेट हुनेवाला छ तिमीहरू जान्दैनौ। तिमीहरू चढिरहेको गाडी गन्तव्यमा पुग्छ कि तिमीहरू जान्दैनौ। तिमीहरू चढेको प्लेन ल्यान्ड हुन्छ कि हुँदैन सुरक्षा 30 सेकेन्डमै के हुनेवाला छ तिमीहरू जान्दैनौ। यस सपना बोकेर अमेरिकाबाट छुट्टीमा नेपाल आइयो, बिहे गरियो, अमेरिका लाने योजना छ, म पोखरा जाँदैछु, तर पोखरा प्लेन ल्यान्ड भएन। तिमीलाई थाहा छैन के हुन्छ एकछिनमा भन्ने कुरा। यसुले पनि यस्तै एकजना व्यक्तिको बारे यस्तै व्यक्तिको बारेमा बताउनु भएको छ, जुन अघि भर्खरै डानियल भाइले ब्लोन द आवाजमा पढेर हाम्रो लागि सुनाइसक्नु भएको छ। हामीले त्यो सुनेर त्यसको आधारमा हाम्रो पापहरू पनि स्वीकार गरिसकेको छौँ। लुगा 12:10 कुनै एकजना धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो, त्यसले मनमने गुन्यो, मेरो अन्न राख्ने ठाउँ छैन, अब म के गरौँ। तब त्यसले भन्यो म यसो भनेछु, आफ्ना ढुकुटीहरू भत्काएर झन् ठुला ठुला बनाउनेछु र मेरा सबै अनाज र मालसम्म त्यहीँ राख्नेछु, अथवा म नवीन ब्याङ्कमा पनि खाता खोल्नेछु, स्ट्यान्डर्ड चार्टर्डमा खाता खोल्नेछु, नेपाल इन्भेस्टमेन्ट ब्याङ्कमा पनि खाता खोल्नेछु, मेरो सबै सम्पत्तिहरू त्यहाँ राख्नेछु, थुपार्नेछु, अनि म आफ्नो प्राणलाई भन्नेछु ए प्राण बधाई छ तँलाई यताबाट सायद वर्षसम्म पुग्ने धन सम्पत्ति त्यो निम्ति प्रशस्त छ, खा पिज मोजगर भिडियो बना फेसबुकमा टिकटक माल र देखाएकै हो भने मान्छे देखा। सायद यतिखेर त्यस मानिसको आफन्तजन मित्रहरूले समाजले उसलाई हेरेर वा फलाना त क्या बुद्धिमानी, वा फलाना त क्या बाठो, जिन्दगी पुग्ने सम्पत्ति थुपार्यो, कति बुद्धिमानी, मान्नुपर्छ यार भनिरहेको थियो होला। सायद त्यस मानिसले विभिन्न सोसियल मिडियाहरू अथवा विभिन्न मिडियाहरूलाई अन्तर्वार्ता पनि दिइरहेको थियो होला कि गरिब भएर जन्मनु गल्ती होइन तर गरिब भएर मर्नु चाहिँ गल्ती हो भन्ने प्रेरणादायी भाषणहरूले दिन थालिसकेको थियो होला। सायद समाचारमा उसको ठुलो फोटोसहित अरबपति फलानो भनेर छापिएको थियो होला। तर यो मानिसले त्यो बेलुकी कल्पना गर्नुहोस् दिनभरि इन्टरभ्यू दिएर थाकेका छ, घर फर्किँदैछ, सम्पत्ति टन्नै छ, तर त्यो बेलुकी जे हुनेवाला थियो यो मानिसले देखेन। सबैले वा वा भनिरहेको थियो, सबैले वा बुद्धिमानी ब्राभो कङ्ग्रेचुलेसन्स भनिरहेको थियो, तर परमेश्वर त्यसलाई यसरी भन्नुभयो 20 पद, ए मूर्ख, आज राति नै तेरो प्राण तँबाट लिइनेछ र जे कुरा तैँले आफ्नो निम्ति थुपारेको छस् ती कसको हुने, यो सबै मेहनत के को लागि? यो धनी मानिसलाई बाइबलले मूर्ख भनेको छ, उसले धन सम्पत्ति कमाएकोले गर्दा उसलाई मूर्ख भनेको होइन, तर उसको कमाईमा उसको योजनामा परमेश्वर नभएको कारणले गर्दाखेरि परमेश्वर राज्यको महिमाको बारेमा त्यहाँ कुनै स्थान नभएको कारणले गर्दाखेरि र उसको जीवनको लक्ष्य भनेको खानु पिउनु मौज गर्नु यस गर्नु भएको कारणले गर्दाखेरि बाइबलले भन्दैछ यो मानिस मूर्ख हो। यो मानिसले के ठानिरहेको छ कि जीवन उसकै हातमा छ, जति जिउन चाहन्छ ऊ जिउन सक्छ। फेरि हामी पनि यस्तै ठान्दैनौँ र यस्तै सोच्दैनौँ र त्यही भएर त हामी हाम्रै योजनाहरूमा परमेश्वरलाई खासै संलग्न गराउँदैनौँ। हामी ठान्छौँ कि नियन्त्रण हाम्रो हातमा छ, हामी मानिलिन्छौँ कि भोलिको दिनले हाम्रो निम्ति शुभ खबरै लिएर आउनेछ, तर हाम्रो निम्ति भोलिको दिन नआउन सक्छ। यो धनी मानिस निम्ति आएन, अस्ति नै पोखरामा प्लेन क्रास हुने त्यो प्लेन क्रासमा जतिजना यात्रा गरिरहेको थियो तिनीहरूको निम्ति भोलि आएन, तर भोलिको दिन नआउन सक्छ भन्ने कुराप्रति हामी अन्ध भइरहेका हुन्छौँ। हामीलाई लाग्छ भोलि आउँछ आउँछ, हामीलाई लाग्छ भोलि फर्की आउनेछ, भोलिको दिनले मेरो निम्ति खुसीको खबर ल्याउने नै छ। फेरि के तपाईँलाई थाहा छ कि हिजो बेलुकी आफ्नो ओछ्यानमा जानेहरूमध्ये कतिले तपाईँ र मैले जस्तै भोलिको दिनको योजना बनाएर सपना बोकेर आफ्नो फोनमा अलार्म लाएर सुतेका थिए, तर भोलिपल्ट यानि कि यस बिहानी तिनीहरूको अलार्म त बज्यो तर तिनीहरू भने उठेका छैनन्। तपाईँलाई के लाग्छ आज हिजो बेलुकी ओछ्यानमा जानेहरू सबैजना आज उठे? याकुब भन्छ तिम्रो जिन्दगी के छ, तिमीहरू त तुवालो जो केही बेरको निम्ति देखा पर्छ अनि हराइहाल्छ। सुप्रियहरू हामीले सोचे भन्दा हाम्रो जिन्दगी छोटो छ, लाग्छ हाम्रो जिन्दगी लामो छ, लाग्छ 70 वर्ष भनेको अनन्तता हो तर छोटो छ। हामी 2023 सालमा छौँ, यसको अर्थ 2000 वर्षभित्र भएका मानिसहरू आज छैनन्। अबको 100 वर्षपछि जतिजना संसार मानिसहरू छन् त्यो कोही पनि हुने छैनन्। अर्को बाँकी 7 बिलियनले अहिले भएको मानिसहरूको सङ्ख्यालाई प्रतिस्थापित गर्नेछ। 900-700 वर्ष बस्ने बाइबलमा भएको मानिसहरू कहाँ छन्? हामी 70 वर्षको कुरा गर्दैछौँ। त्यही भएर बाइबलले भन्छ तिम्रो जिन्दगी के छ, वाट इज योर लाइफ, तिमी त दुवालो। दुवालो तपाईँलाई थाहा छ, तपाईँले देख्नु भएको छ, एकछिन देखा पर्छ घामको सूर्यको किरणसँगै त्यो हराउँछ। सो परमेश्वरलाई व्यवस्था गरी योजना बनाउनु मूर्खता हो। कसरी? किनकि हाम्रो जीवन छिडिक छ, हाम्रो जीवन छोटो छ। होला संसारमा भुलेर केही समय ती कमाइएला गरेला मोज गरेला देखाइएला जमाइएला, तर बाइबलले भन्दैछ दिस इज सो सर्ट लाइफ, यो 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 जीवन छोटो छ। तिम्रो जीवन के छ, वाट इज योर लाइफ, याकुब सोध्छन् र आफै उत्तर दिन्छन् तिमीहरू त तुवालौ जो केही बेर देखा पर्छ अनि हराइहाल्छ। भजन सङ्ग्रह 20:10 पनि भन्छ हाम्रो आयु त 70 वर्ष मात्र, बलले भ्यायो भने एक्सर्साइज गरियो अलिकति मासुसासु खाएन डाइटिङ गर्यो हरियो सागसब्जीमा ध्यान दियो पानीपुरी चटपटे अभोइड गर्यो जङ्क फुडहरू अभोइड गर्यो भने 80 पुग्ला, तापनि तिनीहरूको अवधि कष्ट र शोकमा बित्छ किनकि आयु चाहिँ चाँडै बित्छ र हामी उडी जान्छौँ। जवान भाइ बहिनीहरू तपाईँले यसो हेर्दाखेरि तपाईँ सधैँ यस्तै देखिनुहुन्छ जस्तो लाग्छ, तर वास्तविकता अबको 10 वर्षपछि 20 वर्षपछि थाहा हुन्छ तपाईँ कस्तो देखिनुहुन्छ भने, अबको 30 वर्षपछि थाहा हुन्छ तपाईँ कस्तो देखिनुहुन्छ भनेर। यो उमेरमा हामीलाई लाग्छ कि लाइफ इज फर एभर होइन, यो समयमा हामी त्यही लाग्छ यो जीवन सधैँ चलिरहन्छ, म कहिले बुढो हुँदिनँ, म सधैँ यत्तिकै क्युट यत्तिकै ब्युटिफुल रहनेछु, यत्तिकै मेरो अनुहारहरू यत्तिकै फ्रेस ताजा कोमल रहनेछ, तर टाइम आउँदैछ, समय चाँडै बित्ति जान्छ। तपाईँ मैले सोचेँ भन्दा छिट्टै छिट्टै कि त्यसो भने चाँडै बित्ति जाने जीवन कुनै उद्देश्य छैन, त्यसो भए खाउँ पिउँ अनि मोज गरौँ त्यही हो, छोटो रहेछ जीवन, लेट्स इन्जोय इट। त्यस्तो अवस्था पनि होइन, त्यस्तो याकुबको उद्देश्य त्यो होइन। हाम्रो जीवन छोटो छ तर यो छोटो जीवनको उद्देश्य छ, There is a purpose of our short, brief life. हाम्रो छोटो संक्षिप्त जीवनको महान उद्देश्य छ र त्यो उद्देश्य भनेको परमेश्वरको महिमा गर्नु हो. वेस्ट मिनिस्टर छोटो प्रश्नोत्तर अर्थात् वेस्ट मिनिस्टर धार्मिक शिक्षाको पहिलो प्रश्नोत्तर यसरी भन्दछ कि मानिसको जीवनको प्रमुख उद्देश्य परम उद्देश्य के हो. मानिसको जीवनको प्रमुख अथवा परम उद्देश्य भनेको परमेश्वरको महिमा गर्नु र उहाँमा सधैँ आनन्दित हुनु. प्रियहरू, परमेश्वरले तपाईँ र मलाई उहाँको महिमाको निम्ति बनाउनु भएको छ. तर हामीलाई थाहा छ बाइबल जब हामी उत्पत्ति तिन अध्याय उत्पत्तिको तिन अध्याय पढ्छौँ मानिसले परमेश्वरको उद्देश्य अनुसार जिउन चाहेन. मानिसले परमेश्वरको महिमा होइन आफ्नो महिमा खोज्यो. मानिस आफै परमेश्वरको स्थान बस्न चाहे परमेश्वरको शासनमा रहन चाहेन र परमेश्वरमा उसले आफ्नो आनन्द भेटाउन छोड्यो र परमेश्वरको महिमा भन्दा मानिसले आफ्नो महिमा खोज्न थाल्यो र परमेश्वरको विरुद्ध मानिसले पाप गर्यो र मानिस त्यस पश्चात परमेश्वरको महिमाको निम्ति जिउन नसक्ने गरी पापमा हराएको छ. तर परमेश्वरले फेरि मानिसलाई पापमय अवस्थामा छोड्नु भएन. उहाँले आफ्नो एकमात्र पुत्र येशु ख्रिस्टलाई संसारमा पठाउनु भयो. येशु ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ, अनन्तको पुत्र. उहाँ मानिस भएर संसारमा आउनुभयो. उहाँले सिद्ध जीवन, आज्ञाकारिताको जीवन, तपाईँ र मैले जिउन नसकेको जीवन उहाँले यस संसारमा जिउनुभयो र हामी मर्नु पनि ख्रिस्टमा ख्रिस्ट मर्नुभयो. परमेश्वरको सबै क्रोध ख्रिस्टले आफूमाथि लिनुभयो. उहाँले हाम्रो पापको दण्ड आफै भोग्नुभयो. हाम्रो सबै पापहरू उहाँले क्रुसमा किल्ला ठोकिदिनुभयो र परमेश्वरको सबै कानुनी दाबीहरूलाई उहाँले रद्द गरिदिनु भयो र हामीलाई परमेश्वरको सामु ठिक ठहराउनु भएको छ. र येशु ख्रिस्टले हामीलाई क्रुसमा मरेर उद्धार गरेर फेरि जुन उद्देश्यको निम्ति हामी बनाइएका थियौँ त्यही उद्देश्यको निम्ति जिउनको निम्ति उहाँले हामीलाई परमेश्वरसँग मिलापमा ल्याउनु भएको छ. यो जीवन छोटो छ, पापको ज्याला मृत्यु, सबै मानिस मर्ने नै छन्। तर पनि ख्रिस्टले हामीलाई यो छोटो जीवन परमेश्वरको महिमाको निम्ति जिउनको निम्ति उहाँले उद्धार गर्नुभएको छ. सो हाम्रो प्रमुख, हाम्रो जीवनको प्रमुख उद्देश्य के हो? परमेश्वरको महिमा गर्नु हो. त्यस कारण हाम्रा योजनाहरूमा हामीले सोध्ने प्रश्न भनेको परमेश्वरको महिमा खोइ मेरो योजनामा. यदि म परमेश्वरको महिमाको निम्ति सृष्टि गरिएको हुँ तर पापले गर्दा म परमेश्वरको महिमा गर्न नसक्ने भयो, तर फेरि परमेश्वरले आफ्नो प्रेममा येशू ख्रीष्टद्वारा मलाई उहाँको महिमाको निम्ति उद्धार गर्नुभएको हो भने मेरो अब यो उद्धार भएको जीवनको योजनाहरूमा, करियरका योजनाहरू जे जति छन् यसमा परमेश्वर कहाँ हुनुहुन्छ? उहाँको महिमा कहाँ छ? याकुबले हाम्रो त्यही कुरा विचार गर्नलाई यहाँनिर हामीलाई भन्दैछन्. याकुबले हाम्रो योजनाहरूको मूल्याङ्कन गर्नलाई भनिरहेको छन् कि तिमीहरू भोलि जाउ, भोलि फलाना शहरमा जाउँला, यसो गरौँला, कमाउला, उसो गरौँला भन्छौ, तर वाट एबाउट गड? परमेश्वर खोइ. सुप्रियहरू, हामी परमेश्वरलाई, परमेश्वरको महिमालाई ध्यानमा राखी योजना बनाउन बोलाइएका छौँ. परमेश्वरको इच्छा पनि यही हो. त्यसकारण हामीले कसरी योजना बनाइरहेको छौँ? आजको वर्षको दोस्रो बुधा हामीले कसरी योजना बनाउनु पर्ने हो? याकुबले भन्छन् कसरी बनाउनु पर्ने. 15 पदमा हेर्नुहोस् न, यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने. हामीले के कसो भनिरहेको थियौँ? हामी फलानु शर्मा भोलि होइन आज भोलि फलानु शर्मा जाउँला, व्यापार गरौँला, नाफा कमाउँला, यो गरौँला, त्यो गरौँला. यसको सट्टामा याकुब भन्दैछ तिमीहरूले यसो भन्नुपर्ने हो. कसो भन्नुपर्ने हो? यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौँला. फर्स्ट अफ अल त बाँचौँला र यस्तो उस्तो गरौँला. सो याकुबले के भन्दैछ? तिमीहरू यसरी योजना बनाइरहेका छौ, तिमीले वास्तवमा यसरी योजना बनाउनु पर्ने हो. तपाईँले ख्याल गर्नुभयो कि याकुबले यदि परमेश्वरको इच्छा भयो भने भनी सुरु गरिरहेका छन्. यदि किन यदि परमेश्वरको इच्छा भयो भने कसरी हामी त के भन्छौँ भने कसरी परमेश्वरको इच्छा हुन सक्दैन? यही हो परमेश्वरको इच्छा भन्छौँ नि हामी कति कुराहरूमा. तर याकुबले के भन्न सिकाउँदैछ हामीलाई? यदि परमेश्वरको इच्छा भयो भने, यसको अर्थ याकुबको अनुसार हामी परमेश्वरको इच्छा यही नै हो भने ठोक्का दिन सक्दैनौँ. किन सक्दैनौँ? यो बुझ्न सबभन्दा पहिले हामीले याकुबले परमेश्वरको कुन इच्छाबारे कुरा गरिरहेको छन् त्यो बुझ्न जरुरी छ. परमेश्वरको इच्छाहरू साधारणतया दुई किसिमका छन्, दुई किसिमका. कति थियोलोजियन्सहरूले तिन किसिम हुन्छ तर दुई किसिमका भनेर बुझ्दाखेरि पर्याप्त हुन्छ होला. सो पहिलो गुप्त इच्छा र दोस्रो प्रकटित इच्छा. सो परमेश्वरको इच्छाहरू दुई किसिमका छन्, गुप्त इच्छा हिडन विल अनि प्रकटित इच्छा रिभिल्ड विल. परमेश्वरको प्रकटित इच्छा भनेको वचनमा पाइने उहाँको आज्ञाहरू जुन हामीले पालना गरेको परमेश्वरले चाहनुहुन्छ. जस्तै आफ्नो सारा हृदय आफ्नो सारा समझ सारा प्राण र शक्तिले परमेश्वरलाई प्रेम गर्नु र छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर्नु. यो परमेश्वरको वचनको आज्ञा हो, यो उहाँको इच्छा हो. हामीले परमेश्वरलाई प्रेम गर्नुपर्छ, उहाँको छिमेकीलाई प्रेम हाम्रो आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ. यो अनि यो इच्छा हामी ठोक्वा दिएर भन्न सक्छौँ यो यो कुरा चाहिँ कि यो परमेश्वरको इच्छा हो, मैले परमेश्वरलाई प्रेम गर्नैपर्छ. सो बाइबलमा प्रकटित सबै आज्ञाहरू परमेश्वरको इच्छाहरू परमेश्वरको इच्छाहरू. सो परमेश्वरको प्रकटित इच्छाहरू जान्नलाई हामीले हाम्रा बाइबलहरू खोलेर पढ्नु पर्ने हुन्छ. यदि तपाईँ परमेश्वरको इच्छा खोज्ने खालको मानिसहरू हुन्छ भने बाइबल खोल्नुहोस् र पढ्नुहोस्, तपाईँले परमेश्वरको इच्छा तपाईँले खोजेभन्दा बढी भेटाउनु हुनेछ. सो अर्कोतर्फ परमेश्वरको गुप्त इच्छा छ. सो यो गुप्त इच्छामा संसारमा जति पनि घटनाहरू घट्छ त्यसको पछाडि परमेश्वरको योजना के छ, परमेश्वरले के गर्नुहुँदैछ, के हुनेवाला छ, त्यो यो कुरा हामीलाई थाहा छैन. यो परमेश्वरको इच्छा हो. जस्तो मेरो जीवनमा मेरो बिहे कोसँग हुन्छ, मेरो बिहे भइसकेको छ, मैले फेरि कोसँग हुन्छ दोस्रो बिहेको कुरा गरिरहेको छैन, मेरो बिहे भइसकेको छ, तपाईँको मैले प्रतिनिधित्व गर्दै भन्दैछु. मेरो बिहे कोसँग हुन्छ, म निको हुन्छु कि हुँदैन, मेरो आयु कति छ, भोलिको दिनमा के हुन्छ, भिसा लाग्छ कि लाग्दैन, व्यवसाय सप्रिन सक्छ भने यो हुन्छ कि हुँदैन, यी सबै कुराहरू हामीलाई थाहा छैन. यसमा परमेश्वरको इच्छा के छ हामी जान्दैनौँ, बुझ्नुहुँदैछ छैन. परमेश्वर यो यी सबै कुराहरू यी सबै योजनाहरू परमेश्वरले हामीबाट लुकाउनु भएको छ. सो हाम्रो जीवनसँग सम्बन्धित यी सबै कुराहरू परमेश्वर गुप्त इच्छाभित्र पर्दछ. यसको अर्थ हामीले परमेश्वरको गुप्त इच्छा जान्नु जरुरी छैन. प्रकटित इच्छा भने हामीले जान्नुपर्ने हुन्छ र परमेश्वरको प्रकटित इच्छा अनुसार हामी जिउनुपर्ने हुन्छ. व्यवस्था 29:29 यसरी भन्दछ, प्रकट नभएका कुराहरू परमप्रभु हाम्रो परमेश्वरका हुन्, तर हामीले यस व्यवस्थाका सम्पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानका लागि सभाको निम्ति हुन्. सो एक अर्थमा परमेश्वरको प्रकटित इच्छाले उहाँको गुप्त इच्छाको लागि हामीलाई तयार पार्दछ. उदाहरणको लागि मेरो बिहे कोसँग हुन्छ भन्ने कुरा गुप्त भए तापनि मेरो बिहे कस्तो व्यक्तिसँग हुनुपर्छ भन्ने कुरा गुप्त छैन. एफिसी 5 र 2 Corinthians 6 अनुसार एक ख्रिस्टियनको बिहे अर्को ख्रिस्टियनसँग हुनुपर्छ, तर त्यो ख्रिस्टियन को हो त्यो हामीलाई थाहा छैन. तर कोसँग हुनु कस्तो व्यक्तिसँग हुनुपर्छ बाइबल क्लियर छ, तर त्यो व्यक्तिको बाइबलले भन्दैन. यदि तपाईँ ख्रिस्टियन हुनुहुन्छ र अख्रिस्टियन भाइ वा बहिनीसँग तपाईँ प्रेम सम्बन्धमा हुनुहुन्छ भने हेरौँ परमेश्वरको इच्छा के छ भनेर भन्नुहुँदैछ भने परमेश्वरको इच्छा थाहा पाउन तपाईँले एफिसी 5 र 2 Corinthians 6 खोलेर पढ्दा हुन्छ कि यो परमेश्वरको इच्छा होइन. क्लियर, किनकि परमेश्वरको प्रकटित इच्छाले कुरा देखाइदिइसकेको छ. त्यसो हो भने याकुबले परमेश्वरको कुन इच्छाबारे कुरा गरिरहेको छ यहाँ, प्रकटित इच्छा कि गुप्त इच्छा? पक्कै पनि गुप्त इच्छाबारे, किनकि भोलि कहाँ जाने के गर्ने यो कुराहरू परमेश्वरले हामीलाई पहिले नै बताइदिनु भएको छैन. त्यसकारण त याकुबले के भन्दैछ, यदि परमेश्वरको इच्छा भयो भने. यसको अर्थ के भन्दैछ याकुबले, यो इच्छा हामीलाई थाहा छैन, त्यसकारण योजना त बनाऊ तर आफ्नो योजना परमेश्वरमा सुम्प. हामीलाई परमेश्वरको गुप्त इच्छा पुरा हुनभन्दा पहिले नै थाहा हुँदैन. नगिना मेरो श्रीमती भइसकेपछि मात्र, नगिना मेरो श्रीमती हुनु परमेश्वरको इच्छा रहेछ भन्ने मलाई थाहा भयो. मैले परमेश्वरको गुप्त इच्छा पहिले नै थाहा पाएर नगिना कहाँ गएर तिमीले मसँग बिहे गर्नुपर्छ किनकि परमेश्वरको इच्छा नै यही हो भनेर उसलाई मसँग बिहे गर्न मनाएको होइन. यदि कसैले तपाईँलाई त्यसो भन्दैछ भने इज ब्लफिङ, ले तपाईँलाई झुक्याइरहेको छ. मैले नगिनालाई आफ्नो श्रीमती बनाउन उसलाई समय दिएँ, हुन त उसको पछि धेरै पहिले भागे, उसलाई यस भन्न बनाउनको निम्ति धेरै टाइम लाग्यो, त्यसपछि उसँग कुरा गर्नुपऱ्यो, समय बिताउनु पऱ्यो, उसँग कुरा गर्ने क्रममा एन्सललाई धनी बनाइयो, उपहारहरू दियो, उसलाई बुझ्ने कोसिस गरियो। त्यति मात्र होइन, उसको प्यारेन्ट्सलाई, उसको भाइलाई पनि आफूतर्फ खिच्न केही कसरत गर्नु पऱ्यो। हो, हामीले योजना बनाउनै पर्छ, तर प्रियहरू हाम्रो योजनालाई परमेश्वरको इच्छामा सुम्पिनुपर्ने हुन्छ। सो तपाईँ देख्नुहुँदैछ यहाँ याकुब हाम्रो योजनाको विरुद्धमा छैन, तर परमेश्वर रहित योजनाको विरुद्धमा छ। सो जेम्स इज नट अगेन्स्ट आवर प्लानिङ्स, बट हि इज अगेन्स्ट आवर गडलेस प्लानिङ्स। हाम्रो सबै योजनाहरूमा याकुबले हामीलाई यदि परमेश्वरको इच्छा भयो भने भन्न सिका, यसरी भन्न सिकाइरहेका छन्। तर तपाईँले अन्तिमचोटि यसरी भने कहिले हो? यदि परमेश्वरको इच्छा भयो भने, यो गर्छु, त्यो गर्छु, त्यो गर्छु, त्यो गर्छु, आई थिङ्क प्रायः हामी त्यही भन्छौँ होइन। त्यसपछि यो रिजल्ट हुन्छ, हामी योजना बनाउँछौँ, त्यसको परिणामहरू पनि हामी नै निर्धारण गर्छौँ। तर याकुबले हामीलाई के भन्न सिकाइरहेको छन्? होइन होइन, जीवन छोटो छ, तिमीहरू तुहाल हो, तिमीहरू मान्छे हो, तिमीहरूलाई केही थाहा छैन भोलि के हुन्छ भन्ने कुरा। केसँग जम्का भेट, कुन रोगसँग, कुन दुर्घटनासँग तिमीहरू जम्का भेट, तिमीलाई थाहा छैन। बरु तिमीले यसो भन्नुपर्ने हो, परमेश्वरको इच्छा भयो भने यसो गरौँला, व्यापार गरौँला, नाफा कमाउँला, प्रभुको महिमा गरौँला। तर यदि परमेश्वरको इच्छा भयो भने भन्नुको अर्थ के हो? जब हामी परमेश्वरको इच्छा भयो भने यसो गरौँ त्यसो गरेर भन्छौँ भनिरहेको हुन्छौँ भने वास्तवमा हामीले के भनिरहेका हुन्छौँ? यसो भनिरहँदाखेरि हामीले के स्वीकार गरिरहेका हुन्छौँ? यही कि परमेश्वर सार्वभौम हुनुहुन्छ, हाम्रो विगत वर्तमान र भविष्य परमेश्वरको नियन्त्रणमुनि छ, यस संसारमा जे हुन्छ परमेश्वरको सार्वभौम योजना अनुसार हुन्छ। हामी यही स्वीकार गरिरहेको हुन्छौँ, परमेश्वरको पूर्व प्रबन्ध अनुसार हुन्छ, जसलाई डिभाइन प्रोभिडेन्स भन्छौँ। परमेश्वरको प्रबन्ध बिना केही पनि हुँदैन, घाम लाग्दैन, पानी पर्दैन, जीवन रहँदैन, कपालको केश झर्दैन, आकाशमा उडिरहेको जहाज होस् वा जमिनमा गुडिरहेको गाडी गन्तव्यमा पुग्दैन, परमेश्वरको इच्छा बिना केही पनि हुँदैन। जब परमेश्वरको इच्छा भयो भने हामी भनिरहेका हुन्छौँ, हामी यही स्वीकार गरिरहेको छौँ कि यस ब्रह्माण्डको नियन्त्रण परमेश्वर हुनुहुन्छ, उहाँ हो प्रभु, उहाँ हो राजा, उहाँ हो सृष्टिकर्ता, उहाँ हो संरक्षक, उहाँ हो यसको निर्देशक, उहाँ हो यसको पालनहार, उहाँ हो यसको तारणहार। परमेश्वर नै सब थोक हुनुहुन्छ, उहाँद्वारा उहाँको सब थोक अस्तित्वमा छ। त्यस कारण हामी जे गरौँ, जसो योजना बनाऊ, हामी यही स्वीकार गरिरहेको छौँ कि प्रभु तपाईँको इच्छा भयो भने। परमेश्वर सबै थोकको निर्माता हुनुहुन्छ, तर उहाँ सबै थोकको निर्माता मात्र होइन, सबै थोकको निर्देशक, निर्देशक पनि हुनुहुन्छ। गड इज नट जस्ट द क्रिएटर अफ अल थिङ्स, हि इज अल्सो द डिरेक्टर अफ अल थिङ्स। जसरी एक ट्राफिक पुलिसले आफ्नो हातको इसाराले चालकहरूलाई निर्देशन दिँदै सबै सवारी साधनहरूको व्यवस्थापन गर्दछ, त्यसरी नै परमेश्वरले सबै थोकलाई निर्देशन दिनुहुन्छ, उहाँले नै सबै थोक व्यवस्थापन गर्नुहुन्छ। परमेश्वरको प्रबन्ध सर्वश्रेष्ठ छ, परमेश्वर नै प्रमुख प्रबन्धक हुनुहुन्छ, उहाँले आफ्नो इच्छाको अभिप्राय अनुसार सबै कुरा प्रबन्ध गर्नुहुन्छ, व्यवस्थापन गर्नुहुन्छ। त्यसकारण यदि परमेश्वरको इच्छा भयो भने भन्ने यो भाषा कुनै रूढिवादी क्रिस्चियन धारणा होइन, यो मन्त्र वा यो सूत्र होइन, तर यो एक नम्र स्वीकार हो। परमप्रभुले नै मानिसको पाइला दरिलो पार्नु हुन्छ भन्ने स्वीकार हो। भजन सङ्ग्रह 73:37 मैले नम्बर मिक्स गरिसकेँ होइन, त्यही संसार मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुकै उद्देश्य विजयी रहन्छ भन्ने स्वीकार हो यो। सो हामी आत्मिकी सुन्नलाई, आत्मिकी देखिनलाई यदि परमेश्वरको इच्छा भयो भने भन्दैनौँ। धेरैले त्यही भन्छ, परमेश्वरको इच्छा उसलाई बाल मतलब छैन, उसलाई बाइबलमा के भनेको छ मतलबै छैन, उसलाई परमेश्वरको महिमा मतलब छैन, तर गफमा चाहिँ के भन्छ, कुराकानी चाहिँ के भन्छ, अब प्रभुको इच्छा के छ हेरौँ। त्यो भनेको परमेश्वरको निन्दा हो प्रियहरू। तपाईँको परमेश्वर तपाईँलाई परमेश्वरको प्रकटित इच्छाको बारेमा मतलब छैन, पवित्रताको निम्ति मतलब छैन, चर्च मतलब छैन, परमेश्वरको वचनले तपाईँको जीवन तपाईँबाट के चाहनुहुन्छ त्यो मतलब छैन, क्रुस मतलब छैन, सुसमाचार मतलब छैन, अनन्तता मतलब छैन। तर जब व्यवसायिक कुरा आउँछ, पढाइको कुरा आउँछ, परमेश्वरको इच्छा के हुन्छ भन्नुहुन्छ, त्यो निन्दा हो, त्यो परमेश्वरको अपमान हो। हामी आत्मिक सुनिन्नलाई यदि परमेश्वरको इच्छा भयो भने हेरौँ भन्दैनौँ, तर हामी परमेश्वर होइनौ, हामी नियन्त्रणमा छैनौँ, हामी मानिस हौ, हामीलाई भोलिको दिन के हुनेछ थाहा छैन, हामी कमजोर छौँ भनी हामीले स्वीकार गरेको कारण परमेश्वरमाथिको हाम्रो निर्भरता व्यक्त गर्न हामी यसो भन्छौँ, परमेश्वरको इच्छा भयो भने। सो याकुबले हामीलाई यहाँ आग्रह, यही आग्रह गर्दैछन्, विश्वासीहरू योजना बनाऊ तर परमेश्वरको प्रबन्धमा भर पर, परमेश्वरलाई परमेश्वर हुन देऊ र तिमी आफ्नो स्थानमा बस। याकुबले त्यही भनिरहेको छ। श्रोप्रियहरू पवित्र, परमेश्वर पवित्र, असल, बुद्धिमानी र शक्तिशाली हुनुभएको कारण हामी उहाँको प्रबन्धमा भर पर्न सक्छौँ। तपाईँ जो हुनुहुन्छ, जहाँ हुनुहुन्छ, यो तपाईँको तपाईँले गर्नुभएको परिश्रमको उपलब्धि नभएर यो परमेश्वरको आशिष, परमेश्वरको अनुग्रह, परमेश्वरको प्रबन्ध। परमेश्वरको इच्छा खोज्नेले परमेश्वरको प्रबन्धमा भरोसा राख्छ। जसले परमेश्वरको इच्छा खोज्दैन परमेश्वरको प्रबन्धमा भर पर्दैन, तर आफ्नो सेखीमा धाक लाउँछ, आफ्नो धन सम्पत्ति, आफ्नो शिक्षा, आफ्नो क्षमतामा धन, आफ्नो प्लानिङमा उसले धाक लाउँछ, उसले खराब गर्छ। अनि याकुबले भन्छ त्यो खराबी पाप हो। आज वा भोलि हामी फलाना सहरमा जाउला, त्यहाँ एक वर्ष बिताउला र व्यापार गरेर नाफा गरौँला भन्नु घमण्ड। परमेश्वरलाई संलग्न नगराइकन यसरी योजना बनाउनु परमेश्वरको प्रबन्धको अपमान हो। जबकि तपाईँ जो हुनुहुन्छ परमेश्वरकै प्रबन्ध अनुसार हुनुहुन्छ। त्यसकारण याकुब भन्छन् 16-17 पदमा, तर अहिले तिमीहरू आफ्ना सेकीमा धाक लाउँछौ, यस्तो सबै सेकी खराबी हो। यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। यति गर्न पनि के परमेश्वरको इच्छा खोजिरहेको भन्नु मूर्खता हो प्रियहरू। धेरैले त्यही भन्छ होइन र, के परमेश्वरको इच्छा खोज्छ, कति आत्मिक टोपल लिएको यो मान्छे, सानसानो कुरा पनि परमेश्वरको इच्छा खोजिरहन्छ। यदि तपाईँ त्यसरी भन्नुहुँदैछ भने यो मूर्खता हो। यसरी घमण्ड गर्नु बाइबलको अनुसार पाप हो। परमेश्वरलाई व्यवस्था गरेर यसो गरौँला त्यसो गरौँला भन्नु परमेश्वरको प्रबन्धको अपमान गर्नु वा परमेश्वरको प्रबन्धबाट आफैलाई स्वतन्त्र घोषणा गर्नु कि म आत्मनिर्भर छु, आई एम इन्डिपेन्डेन्ट, आई एम नट डिपेन्डेन्ट अन गड, म परमेश्वरमा निर्भर छैन, म जो हुँ, म जे छु, म त्यही छु, मेरो कारणले छु। सो परमेश्वरलाई व्यवस्था गर्नु, परमेश्वरलाई भुलेर योजना बनाउनु भनेको परमेश्वरको प्रबन्धबाट आफैलाई स्वतन्त्र घोषणा गर्नु हो। र प्रियहरू, आत्मनिर्भरता भनेको परमेश्वरको प्रबन्धको विरुद्धमा विद्रोह हो। किनकि यस संसारमा कोही पनि आत्मनिर्भर छैन। संसारमा सज्जन, धर्मी, दुष्ट, पापी सबै परमेश्वरको प्रबन्धमा निर्भर छन्। उनीहरूले परमेश्वरको प्रबन्धमा भरोसा गरोस् या नगरोस्, तर सबै कुरा परमेश्वरको प्रबन्ध अनुसार हुन्छ। परमेश्वरले धर्मी र दुष्ट दुवैलाई सूर्यको ताप दिनुहुन्छ। तपाईँले इन्कार गर्न सक्नुहुन्छ परमेश्वरको प्रबन्ध, तर तपाईँको जीवनमा परमेश्वरको प्रबन्ध अनुसार नै सबै कुरा हुँदछ। र परमेश्वरलाई बिर्सेर उहाँलाई संलग्न नगरेकन योजना बनाउनु, परमेश्वरको महिमालाई ध्यानमा नराख्नु भनेको यो भनेको परमेश्वरको प्रबन्धको विरुद्धमा विद्रोह हो। यो पाप हो। त्यसकारण त याकुब भन्छन् जसले भलाइ गर्न जानेर पनि गर्दैन उसले पाप गर्छ। पापको विषयमा कुरा गर्दा मानिसले मलाई प्रायः यस्तो किसिमको जवाब फर्काउँछ कि मैले के पाप गरेको छु र, मैले व्यभिचार गरेको छैन, मैले कसै घर फोरेको छैन। सुप्रियहरू, हामी पापको सूची बनाउँछौँ र टिक लगाउँदै बस्छौँ। आज मैले अश्लील कुरा बोलिनँ र हेरिनँ, ठिक। आज म रिसाइनँ पनि, ठिक। अरूको कुरा काटिनँ, ठिक। तर याकुब भन्छन्, जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। अर्थात् परमेश्वरको वचनको विरुद्धमा जानु मात्र पाप होइन, तर परमेश्वरको वचनको पक्षमा जानुबाट चुक्नु पनि पाप हो। परमेश्वरको आज्ञालाई सक्रिय रूपमा उल्लङ्घन गर्नु मात्र पाप होइन, तर परमेश्वरले आज्ञा गर्नुभएको कुराहरू गर्न चुक्नु पनि पाप हो। खराबी गर्नु मात्र पाप होइन, भलाइ गर्न चुक्नु पनि पाप हो। बाइबलको अनुसार पाप भनेको व्यवस्था भङ्ग हो। पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ, र पाप नै व्यवस्था भङ्ग हो। पहिलो युना 3:5 पद अनुसार फेरि पनि वेस्ट मिनिस्टर धार्मिक सिद्धान्तले पापलाई परमेश्वरको व्यवस्थाको पालनामा कमी हुनु वा उल्लङ्घन गर्नु भनी परिभाषित गर्दछ। र हामीले दुई तरिकाबाट व्यवस्था भङ्ग गरिरहेको छौँ। पहिलो, व्यवस्थाले अर्थात् परमेश्वरको वचनले जे नगर भनी आज्ञा गरेको छ, हामी हाम्रो वचन विचार र व्यवहारमा त्यही गर्छौँ भने हामी व्यवस्था भङ्ग गर्छौँ। यसलाई ईश्वर शास्त्रीय भाषामा सिन अफ कमिसन भनिन्छ। सिन अफ कमिसन, परमेश्वरको वचनले जे नगर भनेको छ त्यो गर्नु, त्यसको विरुद्धमा सक्रिय रूपमा विरुद्धमा जानु भनेको व्यवस्था भङ्ग हो, पाप हो। र दोस्रो, व्यवस्थाले अर्थात् परमेश्वरको वचनले जे गर भन्ने आज्ञा गरेको छ त्यो गर्दैनौ भने पनि व्यवस्था भङ्ग हुँदछ। यसलाई ईश्वर शास्त्रीय भाषामा सिन अफ ओमिसन भनिन्छ। परमेश्वरको वचनले गर भन्ने कुरा नगर्नु, गर्न चुक्नु पनि पाप हो। उदाहरणको लागि, परमेश्वरको वचनले व्यभिचार नगर भनी भन्दछ, र फेरि पनि परमेश्वरको वचनले आफ्नो श्रीमतीलाई, आफ्नो पत्नीलाई, ख्रिस्टले चर्चलाई प्रेम गरे चाहिँ प्रेम गर पनि भन्दछ। र यदि कुनै पतिले व्यभिचार गर्दछ भने उसले केवल व्यभिचार नगर भन्ने व्यवस्था मात्र भङ्ग गर्दैन, तर आफ्नो पत्नीलाई, ख्रिस्टले चर्चलाई प्रेम गर्नुभए चाहिँ प्रेम गर भन्ने व्यवस्था पनि भङ्ग गर्छ। र व्यभिचार नगर भन्ने परमेश्वरको वचनको आज्ञा भङ्ग गरेर उसले सिन अफ कमिसन उसले कमिट गर्दछ भने व्यवस्था के भन्छ, आफ्नो श्रीमतीलाई प्रेम गर भन्ने आज्ञा पालन गर्नु चुकेर उसले सिन अफ ओमिसन कमिट गर्दछ। सो परमेश्वरको वचनले नगर भन्ने कुरा गर्नु र गर भन्ने कुरा नगर्नु दुवै पाप हो। तर हाम्रो बुझाइ अनुसार पाप भने के हो? परमेश्वरको वचन नगर भन्ने कुरा नगर्नु मात्र पाप हो। त्यसकारण हामी के गर्छौँ? रिसाइन, व्यभिचार गरिनँ, हत्या गरिनँ, यो गरिनँ, त्यो गरिनँ, हामी टिक लाउँदै बस्छौँ र हामी आफूलाई ठिक ठान्छौँ, यस आइएम धर्मी, म धर्मी छु। तर परमेश्वरको वचन अनुसार खालि खराबी गर्नु मात्र पाप होइन, भलाइ गर्न चुक्नु पनि पाप हो। उदाहरण निम्ति, प्रार्थना गर्न चुक्नु पनि पाप हो। आफ्नो छिमेकीसँग रिसाउनु मात्र पाप होइन, तर प्रार्थना गर्न चुक्नु पनि पाप हो। पहिलो सामुएल 12:23 पदमा सामुएल भन्छन्, तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको अघि पाप गर्ने दिन चाहिँ मबाट परै रहोस्। सो सामुएलले के भन्दैछन्? यदि सामुएलले तिनीहरूको निम्ति प्रार्थना गर्न छोड्यो भने उसले परमप्रभुको सामु पाप गर्ने रहेछन्। प्रार्थना नगर्नु सामुएलको निम्ति भनेको परमेश्वरको विरुद्धमा पाप गर्नु हो। त्यसै गरी बाइबल नपढ्नु पाप हो, चर्च नजानु पाप हो। हिब्रू 10:25 पछिले के भन्छ? कसै कसै बानी भए भए चाहिँ एकसाइत भेला हुन नछोड भनेको छ, र हामी भेला हुन छोड्छौँ, हामी चर्चमा भेला हुँदैनौँ। बाइबलको अनुसार चर्च नजानु पाप हो, भाइलाई प्रेम नगर्नु पाप हो, क्षमा नगर्नु पाप हो, खाँचोमा परेकाहरूलाई सहायता नगर्नु पाप हो, नदेखे जस्तो गर्नु पाप हो, अरूहरूको आत्मिक भलाइ गर्न चुक्नु पाप हो, माथिको कुराहरूमा मन नलगाउनु पाप हो, परमेश्वरमा भरोसा नगर्नु पाप हो। र विशेष गरी याकुबले हामीलाई यही भनिरहेको छ कि भविष्य सम्बन्धी हाम्रो योजनामा परमेश्वरमाथि भरोसा नगरेको कारण हामीलाई याकुबले दोषी ठहराउँदैछ। त्यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन भने उसले पाप गर्छ। यसको अर्थ परमेश्वरमाथि हामीले भरोसा गर्नुपर्ने हो, त्यो ठिक हो, त्यो 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 सही कार्य हो, यो उचित छ। तर हामी परमेश्वरमाथि भरोसा गर्दैनौँ, हाम्रो योजनाहरूमा परमेश्वरलाई राख्दैनौँ, हामी आफ्नै शक्ति र बुद्धिमा भर पर्छौँ भने र परमेश्वरको परमेश्वरमाथि भरोसा गर्दैन भने, परमेश्वरमाथि भरोसा गर्न चुक्छौँ भने यो याकुबको अनुसार पाप हो। प्रियहरू, यसको अर्थ हामीहरूमध्ये कोही पनि यस पापबाट अछुत छैनौँ, किनकि हामी सबैजना परमेश्वरमाथि भरोसा गर्न चुकेका छौँ। हाम्रा भविष्यका योजनाहरूले यही देखाइदिएको छ कि हामी परमेश्वरको प्रावधानमाथि भरोसा गर्न चुकेका छौँ, हामीले परमेश्वरको इच्छा खोजेका छैनौँ, हामी परमेश्वरको महिमा, उहाँको नाउँ, उहाँको इच्छालाई हामीले स्थान दिएका छैनौँ, हामीले हाम्रो आफ्नै धन सम्पत्ति शक्तिमा घमण्ड गरेका छौँ, हामीले आफ्नै बुद्धिमा धाक लगाएका छौँ, हामी सबैले पाप गरेका छौँ, हामीले हाम्रा पापहरू परमेश्वरको सामु स्वीकार गर्नै पर्छ। तर परमेश्वरको वचनले भन्दछ, यदि हामीले हाम्रा पापहरू स्वीकार गऱ्यौँ भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिने धार्मिक येशू ख्रीष्ट हुनुहुन्छ, उहाँ हाम्रो पापको निम्ति प्रायश्चित हुनुहुन्छ। यदि तपाईँ यदि येशूको चेला होइन भने तपाईँसँग योजना छ भन्ने कुरा मलाई कति पनि शङ्का छैन, तपाईँसँग सपना छ भन्ने कुरा म कति पनि शङ्का छैन, तपाईँसँग योजना छ, यु ह्याभ अ ड्रिम, तपाईँसँग सपना छ। तर बाइबलले भन्छ लाइफ के हो र तपाईँको जीवन के हो, सो बाइबलले के भन्दैछ, तपाईँको जीवन के हो, अनन्तताको तुलनामा तपाईँको वर्तमान जीवन के हो। सो प्रियहरू, यदि तपाईँ ख्रिस्टको चेला होइन भने बाइबलले तपाईँबाट पनि यही आह्वान गर्दैछ कि हामी यहाँ यस संसारमा खालि कमाउनु गुमाउनु खानु पिउनु मोज गर्नु यो संसारमा जिउनको निम्ति हामी बनाएको छैनौँ, हामी अझै महान उद्देश्यको निम्ति बनाएको छौँ, हामी परमेश्वरको महिमाको निम्ति बनाइएको छौँ, तपाईँ पनि परमेश्वरको महिमाको निम्ति बनाइनु भएको छ। तपाईँ यदि ख्रिस्टको चेला होइन भने तपाईँ पनि आफ्नो पापहरू स्वीकार गर्दै ख्रिस्टमा आउनुहोस्, ख्रिस्टमा भरोसा गर्नुहोस्, ख्रिस्टमा आफ्नो जीवन सुम्पनुहोस्, र आजको निम्ति होइन, यो वर्तमान संसारको निम्ति होइन, यो क्षणिक संसारको निम्ति होइन, त आउनेवाला संसारको निम्ति, अनन्तताको निम्ति जिउनुहोस्। तपाईँ ख्रिस्टमा हुनुहुन्छ, तपाईँ ख्रिस्टको चेलाहरू मध्येको हुनुहुन्छ भने तपाईँ जस्तै तपाईँ हामी यस ठाउँबाट आज हामी घर जान्छौँ, हामीले सोध्नुपर्ने एउटै प्रश्न भनेको, हामीले सोध्नुपर्ने एउटै प्रश्न भनेको, मेरो योजनामा, मेरो सपनामा, मेरो सबै योजना इच्छा चाहनाहरूमा, मैले जे कुराहरू गरिरहेको छु त्यसमा परमेश्वर कहाँ हुनुहुन्छ, परमेश्वरको महिमा कहाँ छ, कि मेरो योजनाले मेरो परमेश्वरमाथिको निर्भरता देखाउँछ, कि मेरो योजनाले म मेरो होइन म प्रभुको हो, त्यसकारण म जे छु उहाँको कारणले छु, त्यसकारण म मेरो घमण्ड सबै क्रुसमा टाँगिएको छ, कि यो सत्य त देखाउँछ तपाईँको योजनाले। प्रिय, के तपाईँ परमेश्वरमा भरोसा गर्नुहुन्छ, कि उहाँको प्रावधानमाथि तपाईँ भरोसा गर्नुहुन्छ, तपाईँ भरोसा गर्न चुकिराख्नु भएको छ भने वचनले तपाईँ र मलाई केवल दोष मात्र लगाउँदैन तर परमेश्वरमा भरोसा गर्नको निम्ति आह्वान गर्दैछ, कि तपाईँ र मेरो परमेश्वर, उहाँ केवल हाम्रो सृष्टिकर्ता मात्र हुनुहुन्न, तपाईँ र मेरो परमेश्वर हाम्रो पिता हुनुहुन्छ, उहाँले हाम्रो वास्ता गर्नुहुन्छ। सो यस भविष्यको अनिश्चितता छ, यस चिन्ता छ, कोसँग बिहे गर्ने, कहाँ जाने, के गर्ने, तर यी सबै कुराहरूमा ट्रस्ट गड, परमेश्वरमा भरोसा गर्नुहोस् र टेक डिसिजन्स र निर्णय लिनुहोस्। परमेश्वरमा भरोसा गर्नेहरूले निर्णय लिन्छन्, योजना बनाउँछन्। सो तपाईँ यदि अन्योलतामा हुनुहुन्छ, अनिश्चितमा हुनुहुन्छ भने, दोधार हुनुहुन्छ भने हाम्रो त्यो सान्त्वना छ, बिकज गड इज इन कन्ट्रोल, परमेश्वर सार्वभौम र नियन्त्रण हुनुभएको कारणले गर्दाखेरि वी क्यान मेक डिसिजन्स, हामी योजना बनाउन सक्छौँ, हामी प्लान गर्न सक्छौँ, किनकि हाम्रो भविष्य परमेश्वरले सम्हाल्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ।